الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله اللہ کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، تم مجھ پر درود پڑھو، اللہ تم پر رحمت بھیجے گا۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ مدنی چینل کے ناظرین پروگرام دیکھ رہے ہیں قرآن پاک ترجمہ و تفسیر کے ساتھ۔ الحمدللہ سورہ اعراف 8واں پارہ آیت نمبر 72 تک ہم نے سن لیا ہے قرآن پاک کا ترجمہ، آیات مبارکہ، پھر ان کی تفسیر صراط الجنان سے، جو کہ دعوت اسلامی کے مکتبۃ المدینہ کی شائع کردہ تفسیر قرآن ہے جو کہ مفتی قاسم اتاری صاحب دامت برکاتہم العالیہ نے لکھی ہے، اور یہ ہر گھر کی ضرورت ہے، قرآن پاک کی بڑی خوبصورت تفسیر، اسے ہمیں ضرور پڑھنا چاہیے۔ آیت نمبر 73 سے آئیے اپنے درس کا آغاز کرتے ہیں۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، وَإِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا قال يا قوم اعبدوا الله ما لكم من إله غيره قد جاءتكم بينة من ربكم هذه ناقة الله لكم آية فذروها تأكل في أرض الله ولا تمسوها بسوء فيأخذكم عذاب أليم واذكروا إذ جعلكم خلفاء من بعد عاد وبوأكم في الأرض تتخذون من سهولها قصورا وتنحتون الجبال بيوتا فاذكروا آلاء الله ولا تعثوا في الأرض مفسدين قال الملأ الذين استكبروا من قومه للذين استضعفوا لمن آمن منهم أتعلمون أن صالحا مرسل من ربه قالوا إنا بما أرسل به مؤمنون قال الذين استكبروا إنا بالذي آمنتم به كافرون فعقروا الناقة وعتوا عن أمر ربهم وقالوا يا صالح ائتنا بما تعدنا إن كنت من المرسلين فأخذتهم الرجفة فأصبحوا في دارهم جاثمين فتولى عنهم وقال يا قوم لقد أبلغتكم رسالة ربي ونصحت لكم ولكن لا تحبون الناصحين۔ آسان ترجمہ قرآن، کنز العرفان۔ اور قوم ثمود کی طرف ان کے ہم قوم صالح کو بھیجا، صالح نے فرمایا اے میری قوم اللہ کی عبادت کرو، اس کے سوا تمہارا کوئی معبود نہیں، بے شک تمہارے پاس تمہارے رب کی طرف سے روشن نشانی آ گئی، تمہارے لیے نشانی کے طور پر اللہ کی یہ اونٹنی ہے، تو تم اسے چھوڑے رکھو تاکہ اللہ کی زمین میں کھائے، اور اسے برائی کے ساتھ ہاتھ نہ لگاؤ ورنہ تمہیں دردناک عذاب پکڑ لے گا، اور یاد کرو جب اس نے تمہیں قوم عاد کے بعد جانشین بنایا اور اس نے تمہیں زمین میں ٹھکانہ دیا، تم نرم زمین میں محلات بناتے تھے اور پہاڑوں کو تراش کر مکان بناتے تھے، تو اللہ کی نعمتیں یاد کرو اور زمین میں فساد مچاتے نہ پھرو۔ اس کی قوم کے متکبر سردار کمزور مسلمانوں سے کہنے لگے کیا تم جانتے ہو کہ صالح اپنے رب کا رسول ہے؟ انہوں نے کہا بے شک ہم اس پر ایمان رکھتے ہیں جس کے ساتھ انہیں بھیجا گیا ہے۔ متکبر بولے بے شک ہم اس کا انکار کرنے والے ہیں جس پر تم ایمان لائے ہو۔ پس کافروں نے اونٹنی کی ٹانگوں کی رگوں کو کاٹ دیا اور اپنے رب کے حکم سے سرکشی کی اور کہنے لگے اے صالح اگر تم رسول ہو تو ہم پر وہ عذاب لے آؤ جس کی تم ہمیں وعیدیں سناتے رہتے ہو۔ تو انہیں زلزلے نے پکڑ لیا تو وہ صبح کو اپنے گھروں میں اوندھے پڑے رہ گئے۔ تو صالح نے ان سے منہ پھیر لیا اور فرمایا اے میری قوم بے شک میں نے تمہیں اپنے رب کا پیغام پہنچا دیا اور میں نے تمہاری خیر خواہی کی، لیکن تم خیر خواہوں کو پسند نہیں کرتے۔ ناظرین کرام، سمود بھی عرب کا ہی ایک قبیلہ ہے ये लोग समूद बिन राम बिन साम बिन नूह अलैहिस्सलाम की औलाद में थे और हिजाज और शाम के दरमियान सरजमीन हिजर में रहते थे। हजरत साले अलैहिस्सलाम के वालिद का नाम उबैद बिन आसिफ बिन मासिह बिन उबैद बिन हाजिरा बिन समूद है। कौम समूद कौम आद के बाद हुई और हजरत साले अलैहिस्सलाम हजरत हूद अलैहिस्सलाम के बाद आए। यहाँ पर जो चंद आयात मुबारक हमने तिलावत की, इनका खुलासा यह है कि जब अल्लाह पाक ने हजरत सालेह अलैहिस्सलाम को उनकी कौम समूद की तरफ भेजा तो उन्होंने अपनी कौम से फरमाया, ऐ मेरी कौम, तुम अल्लाह पाक को एक मानो, उसके साथ किसी को भी शरीक न ठहराओ और सिर्फ उसी की इबादत करो, क्योंकि अल्लाह पाक के सिवा कोई इस काबिल ही नहीं है कि वो इबादत का मुस्तहिक हो, अल्लाह पाक ही तुम्हारा माबूद है। हजरत सालेह अलैहिस्सलाम ने कौम समूद को अल्लाह पाक की नेमतें याद दिलाकर बहुत समझाया कि एक कौम, तुम उस वक्त को याद करो जब अल्लाह ने तुम्हें कौम आद के बाद उनका जानशीन बनाया, कौम आद को उनके गुनाहों के सबब हलाक करके तुम्हें उनकी जगह बसाया, अल्लाह पाक ने तुम्हें जमीन में रहने को जगह दी, तुम्हारा हाल यह है कि तुम गर्मी के मौसम में आराम करने के लिए हमवार जमीन में महलात बनाते हो और सर्दी के मौसम में सर्दी से बचने के लिए पहाड़ों को तराश कर मकानात बनाते हो, तुम अल्लाह पाक की नेमतों को याद करो और जमीन में कुफ्र और गुनाह करने से बचो, कि गुनाह सरकशी और कुफ्र की वजह से जमीन में फसाद फैलता है और रब कहार अज्जा वजल के अजाब आते हैं। कौम समूद के सरदार जुंदा बिन अम्र ने हजरत सालेह अलैहि सलाम से अर्ज की, अगर आप सच्चे नबी हैं तो पहाड़ के इस पत्थर से इस तरह की कोई ऊंटनी निकाल कर दिखाएं, अगर हमने ये मौजजा देख लिया तो आप पर ईमान ले आएंगे। हजरत साले अलैहि सलाम ने ईमान का वादा लेकर रब अज्जा वजल से दुआ की और फिर सबके सामने वो पत्थर फटा और उसी शक्ल सूरत की पूरी जवान ऊंटनी नमूदार हुई जैसी उन्होंने मांगी थी, और उस ऊंटनी ने पहाड़ से बाहर आते ही एक बच्चा जो था वो जना। ये मौजजा देखकर जुंदा तो अपने खास लोगों के साथ ईमान ले आए, जबकि बाकी लोग अपने वादे से फिर गए और कुफ्र पर कायम रहे। हजरत साले अलैहि सलाम की कौम के मुतकब्बिर सरदार कमजोर मुसलमानों से कहने लगे, क्या तुम ये अकीदा रखते हो कि हजरत साले अपने रब के रसूल हैं? उन्होंने कहा, बेशक हमारा तो यही अकीदा है और हम उन्हीं की तालीमात को सही समझते हैं, हक समझते हैं। सरदारों ने कहा कि जिस बात पर तुम ईमान लाए हम तो उस बात को नहीं मानते। हजरत साले अलैहि सलाम ने इस मौजजे वाली ऊंटनी के बारे में मजीद ये भी फरमाया था कि अब तुम इस ऊंटनी को तंग नहीं करना, इसे इसके हाल पे छोड़ दो, अल्लाह की जमीन में से खाए पिए और किसी भी बुराई की नीयत से इसे हाथ न लगाना, न मारना, न इसे कत्ल करना, अगर तुमने ऐसा किया तो फिर नतीजा बहुत बुरा होगा और तुम्हें दर्दनाक अजाब पकड़ लेगा। कौम समूद में एक सदूक नामी औरत थी जो बड़ी हसीन और जमील और मालदार थी, उसकी बेटियां भी खूबसूरत थी। हजरत साले अलैहि सलाम की ऊंटनी से उसके जानवरों को दुश्वारी होती थी, इसलिए मिसदा इब्ने दहर और कैदार को बुलाकर उसने कहा कि अगर तुम ऊंटनी को ज़बह कर दो तो मेरी जिस बेटी से चाहो शादी कर लो। ये दोनों अब ऊंटनी की तलाश में निकले और एक जगह पाकर दोनों ने उसे ज़बह कर दिया, मगर कैदार ने ज़बह किया और मिसदा ने ज़बह करने पर मदद की। हजरत साले अलैहि सलाम से सरकशी करते हुए मजीद फिर ये कहने लगे कि ऐ साले, अगर तुम रसूल हो तो फिर वो अजाब ले आओ जिसकी तुम हमें बातें सुनाते थे और डराते थे, जिससे उन्होंने बुध के दिन ऊंटनी की टांगे काटी थी और उसे ज़बह किया था। हजरत साले अलैहि सलाम ने उनसे फरमाया कि तुम 3 दिन के बाद हलाक हो जाओगे, पहले दिन तुम्हारे चेहरे पीले पड़ेंगे, दूसरे दिन लाल हो जाएंगे और तीसरे दिन काले पड़ जाएंगे। चुनांचे ऐसा ही हुआ और वो लोग इतवार के दिन दोपहर के वक्त अव्वलन हौलनाक आवाज के अजाब में गिरफ्तार हुए और वो आवाज ऐसी थी कि उनके जिगर फट गए और वो हलाक हो गए। फिर एक सख्त जलजला आया और उनकी हलाकत से पहले ही हजरत साले अलैहिस्सलाम मोमिनों के साथ उस बस्ती से निकलकर जंगल में कहीं चले गए थे। फिर उनकी हलाकत के बाद वहां से मक्का मुअज्जमा रवाना हुए, रवानगी के वक्त उनकी लाशों पर गुजरे तो उनकी लाशों से खिताब करके बोले, ए मेरी कौम, बेशक मैंने तुम्हें अपने रब का पैगाम पहुंचा दिया और मैंने तुम्हारी खैरख्वाही की थी, लेकिन तुम खैरख्वाहों को पसंद नहीं करते हो। नाज़रीन किराम, पिछली आयतों में ऊंटनी का भी तस्किरा है और वो ऊंटनी की पैदाइश हजरत साले अलैहिस्सलाम के कई मौजजात को जाहिर करती है। एक तो ये कि वो ऊंटनी न किसी पीठ में रही, न किसी पेट में रही, न किसी नर से पैदा हुई, न मादा से, نہ حمل میں رہی، نہ اس کی خلقت آہستہ آہستہ ہوئی، بلکہ طریقہ عادیہ کے خلاف، جو عام نارمل روٹین ہے، اس کے خلاف وہ پہاڑ کے ایک پتھر سے اچانک پیدا ہو گئی۔ یہ پیدائش ایک معجزہ ہے۔ دوسرا یہ کہ ایک دن وہ پانی پیتی اور دوسرے دن پورا قبیلہ پانی پیتا تھا، یعنی وہ اتنا سارا پانی، یعنی ایک قبیلے کے لوگوں کے برابر پی جایا کرتی تھی۔ یہ بھی ایک بڑی بات اور یہ بھی معجزہ ہے۔ اسی طرح اس کے پانی پینے کے دن اس کا دودھ نکالا جاتا تھا تو وہ اتنا ہوتا تھا کہ سارے قبیلے کو کافی ہو جاتا، اور لوگوں کے لیے پانی کے قائم مقام ہو جاتا تھا۔ سب قبیلے والے اس کا دودھ پی کر فیضیاب ہوتے اور انہیں پانی کی جیسے کہ یوں کہیے ضرورت ہی نہیں پڑتی۔ پھر یہ کہ تمام وحوش و حیوانات اس کی باری کے دن پانی پینے سے خود ہی باز رہتے تھے، یعنی یہ اللہ تعالیٰ کی طرف سے گویا ان کے دلوں میں ڈال دیا گیا تھا کہ بکریاں اور چوپائے، درندے، پرندے، جتنے بھی دیگر جانور تھے، وہ اس اونٹنی کے پانی پینے کے دن قبیلہ سمود کے آس پاس پانی نہیں پیتے تھے۔ اور یہ بھی ایک معجزہ تھا، اور یہ حضرت صالح علیہ السلام کے صدق نبوت کی زبردست دلیلیں تھیں۔ مزید اللہ پاک نے اپنی نعمتوں کو بیان کرتے ہوئے پچھلی آیات میں یہ بھی فرمایا کہ تتخذون من سہولها قصورا، تم نرم زمین میں محلات بناتے تھے۔ قوم سمود نے گرمیوں کے لیے بستیوں میں اپنے محل بنائے ہوئے تھے، بڑی بڑی دیواریں اور روشن دان کے جن سے ہوائیں آ سکیں، اور وہ بڑے مزے سے رہتے تھے۔ اور سردی کے لیے انہیں گرم جو ہے وہ مکانات چاہیے ہوتے تھے، تو وہ پہاڑوں میں بالکل پیک مکانات بناتے تھے تاکہ سردیوں میں وہاں رہیں اور ہوا کا گزر نہ ہو۔ اور اس طریقے سے اللہ تبارک و تعالیٰ کی ان پر نعمت تھی، ان کو ایسی ذہانت اور ایسی ٹیکنیکس اللہ نے دیں کہ جس کی وجہ سے وہ ٹھنڈے اور گرم الگ الگ جگہوں پر مکانات بناتے تھے۔ لیکن اس اللہ پاک کو ماننے اور اس کی عبادت کرنے سے وہ لوگ باز رہے، اس سے جو ہے وہ پیچھے رہے۔ اللہ کے نبی کے انکار پر اللہ پاک کا عذاب ان پر آ گیا۔ اللہ ہمیں محفوظ فرمائے۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے، وَلُوطًا اِذْ قَالَ لِقَوْمِهِ أَتَأْتُونَ الْفَاحِشَةَ مَا سَبَقَكُمْ بِهَا مِنْ أَحَدٍ مِّنَ الْعَالَمِينَ۔ آسان ترجمہ قرآن کنز العرفان۔ اور ہم نے لوط کو بھیجا جب اس نے اپنی قوم سے کہا، کیا تم وہ بے حیائی کرتے ہو جو تم سے پہلے جہان میں کسی نے نہیں کی؟ حضرت لوط علیہ السلام یہ حضرت ابراہیم علیہ السلام کے بھتیجے ہیں۔ جب آپ کے چچا حضرت ابراہیم علیہ السلام نے شام کی طرف ہجرت کی تو حضرت ابراہیم علیہ السلام نے سرزمین فلسطین میں قیام فرمایا، اور حضرت لوط علیہ السلام اردن تشریف لے گئے۔ اللہ پاک نے آپ کو اہل صدوم کی طرف بھیجا تھا، آپ ان لوگوں کو دین اسلام کی طرف دعوت دیتے تھے اور برے کام سے روکتے تھے۔ قوم لوط کی سب سے بڑی خباثت لواطت یعنی لڑکوں سے برے کام کرنا تھا۔ اس پر حضرت لوط علیہ السلام نے اپنی قوم سے فرمایا کہ کیا تم ایسی بے حیائی کا ارتکاب کرتے ہو جو سارے جہان میں تم سے پہلے کسی نے نہیں کی؟ تم عورتوں کو چھوڑ کر دیگر جگہوں پر اپنی خواہش پوری کرتے ہو، یقیناً تم حد سے گزر چکے ہو۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے، انکم لتأتون الرجال شہوة من دون النساء بل انتم قوم مسرفون۔ آسان ترجمہ قرآن کنز العرفان۔ بے شک تم عورتوں کو چھوڑ کر مردوں کے پاس شہوت سے جاتے ہو، بلکہ تم لوگ حد سے گزرے ہوئے ہو۔ وَمَا كَانَ جَوَابَ قَوْمِهِ إِلَّا أَن قَالُوا أَخْرِجُوهُم مِّن قَرْيَتِكُمْ إِنَّهُمْ أُنَاسٌ يَتَطَهَّرُونَ۔ آسان ترجمہ قرآن کنز العرفان۔ اور ان کی قوم کا اس کے سوا کوئی جواب نہ تھا کہ انہوں نے کہا، ان کو اپنی بستی سے نکال دو، یہ لوگ بڑے پاک بنتے پھرتے ہیں۔ ناظرین کرام، حضرت لوط علیہ السلام کے اپنی قوم کو سمجھانے پر اور انہیں پاک بازی کا درس دینے پر ان کی قوم نے آپ کو بستی سے نکالنے کے طعنے دیے اور کہا کہ ہم تو آپ کو اپنے آپ سے دور کر دیں گے اور آپ بڑے پاک بنتے ہیں، آپ جائیے کہیں اور رہیے، ہمارے ساتھ مت رہیے۔ یعنی اس قوم کا اتنا ذوق خراب ہو گیا تھا کہ وہ اچھی بات کو بری بات سمجھتے تھے، اور جو انہیں اچھائی کی طرف بلاتا تھا اسی کو اپنے آپ سے دور کرتے تھے۔ اس سے پتہ چلا کہ جب کسی کے دن برے آتے ہیں تو اسے الٹی سوجتی ہے، اور اسے اچھی چیزیں بری لگنا اور بری چیزیں اچھی نظر آنا شروع ہو جاتی ہیں۔ آج کل کے حالات دیکھے جائیں تو ہمارے معاشرے میں بھی لوگوں کی ایک تعداد ایسی ہے جن میں یہ وبا عام نظر آتی ہے، اور یہ لوگ جب کسی کو دین کے احکام پر عمل کرتا دیکھتے ہیں تو ان کی طبیعت خراب ہو جاتی ہے، اور اس خرابی کے باعث داڑھی رکھنے کو برا اور نہ رکھنے کو اچھا سمجھتے ہیں۔ दाढ़ी वाले को हकारत की नज़र से और दाढ़ी मुंडे को पसंद की नज़र से देखते हैं। दाढ़ी वाले के साथ रिश्ता करने को बाई से आर और बगैर दाढ़ी वाले से रिश्ते को काबिले फख्र तसव्वुर करते हैं। नमाज रोजे की पाबंदी, सुन्नतों पर अमल करने वाले उन्हें अपनी निगाहों में अजीब नजर आते हैं, और गाने बाजे, फिल्में, ड्रामे, इस तरह की चीज़ों में मशगूल लोग उन्हें बड़े ही अच्छे लगते हैं और जिंदगी से लुत्फ अंदोज होते नजर आते हैं। औरतों का पर्दा करना इन्हें फरसूदा और दकियानूसी अमल लगता है, बेपर्दा होना इन्हें जदीद दौर का तकाजा लगता है। सिर्फ अपनी बीवी के साथ ताल्लुक कायम रखने को तंग जहनी और गैर औरतों से नाजायज ताल्लुकात को रोशन ख्याली कहते हैं। अपनी औरतों के गैर मर्दों से दूर रहने को अपनी बेइज्जती, जबकि उनका गैर मर्दों से मिलने और उनसे ताल्लुकात कायम करने को अपनी इज्जत समझते हैं। हराम कमाई को अपना हक और जरूरत, जबकि हलाल कमाई को अपनी हक तलफी करार देते हैं। अमानत तो दयानतदारी, सच्चाई को भोलापन, जबकि खयानत झूठ, धोखा और फरेबकारी को चालाकी और महारत समझते हैं। तो ये चंद मिसालें आपने सुनी। अल्लाह करे कि मुसलमान अपने रब अज्ज वजल के फरामीन पर गौर करें और कुरान पाक पर नजर रखते हुए अच्छाई और हक को अच्छाई समझें और हकीकी अच्छाई में लगे रहें, बुरे कामों से बाज आए। अल्लाह तबारक व तआला कुरान मजीद में बड़ी खूबसूरत बात इरशाद फरमाता है, अफमन ज़ुय्यिना लहू सूउ अमलिही फरआहु हसना। तो क्या वो शख्स जिसके लिए उसका बुरा अमल खूबसूरत बना दिया गया, फ़इन्नल्लाह युदिल्लु मन यशाउ व यहदी मन यशा, तो बेशक अल्लाह गुमराह करता है जिसे चाहता है और रास्ता दिखाता है जिसे चाहता है। फला तज़हब नफ्सुक अलैहिम हसरात इन्नल्लाह अलीमुम बिमा यसनाउन, तो हसरतों की वजह से इन पर तुम्हारी जान न चली जाए, बेशक अल्लाह खूब जानता है जो कुछ वो करते हैं। पिछली आयत में हमने ये भी सुना कि कुफार ताना दिया करते थे हजरत लूत अलैहिस्सलाम को कि हम आपको अपनी बस्ती से निकाल देंगे। कुफार के नबी और उनके सहाबा को वहां से निकालने की बात से यह भी पता चलता है कि किसी बस्ती में अल्लाह पाक के प्यारे बंदों का रहना उस जगह अमन रहने का जरिया है, और फिर उनका वहां से निकल जाना यह अजाब का जरिया है। वो लोग खुद उन्हें निकाल कर गोया अपने अजाब का सामान करना चाहते थे। तो फिर क्या हुआ, अल्लाह पाक इरशाद फरमाता है आगे, फअंजैनाहु आसान तर्जमा है कुरान कंजुल इरफान, तो हमने उसे और उसके घर वालों को नजात दी सिवाय उसकी बीवी के, वो बाकी रहने वालों में से थी। जब हजरत लूत अलैहिस्सलाम की कौम पर अल्लाह पाक का अजाब आया तो अल्लाह पाक ने हजरत लूत अलैहिस्सलाम और आपके घर वालों में से आपकी दो बेटियों और सारे मुसलमानों को अजाब से बचा लिया। अलबत्ता हजरत लूत अलैहिस्सलाम की बीवी जिसका नाम वाहिला था, वो आप पर ईमान न लाई बल्कि काफिरा ही रही। अपनी कौम से मोहब्बत रखती थी और उनके लिए जासूसी करती थी, और उस पर भी अजाब आया। और कैसा अजाब आया, अल्लाह पाक फरमाता है अगली आयत में, व अमतरना अलैहिम मतरा फंजुर कैफ कान आकिबतुल मुजरिमीन। आसान तर्जमा कुरान कंजुल इरफान, और हमने उन पर बारिश बरसाई तो देखो मुजरिमों का कैसा अंजाम हुआ। कौन सी बारिश बरसाई, हजरत लूत अलैहिस्सलाम की कौम पर पत्थरों की बारिश बरसाई गई। अल्लाह तबारक व तआला ने आसमान से खौफनाक पत्थरों की बारिश बरसाई जो गंदक और आग से बने हुए थे। एक कौल ये है कि बस्ती में रहने वाले जो वहां मुकीम थे वो जमीन में धसा दिए गए, और जो सफर में थे उस कौम के लोगों में से उन पर ये पत्थरों की बारिश हुई और उन्हें हलाक किया गया। इस आयत से दो बातें पता चली, नंबर एक कि बदकारी तमाम जुर्मों से बड़ा जुर्म है, कि जुर्म की वजह से कौम लूत पर ऐसा अजाब आया जो दूसरी अजाब पाने वाली कौमों में से किसी पर भी नहीं आया। तो ये बहुत बड़ा जुर्म है, अल्लाह पाक हमें बुरे कामों से बचाए और गंदे कामों से बचाए। और मजीद ये भी पता चला कि मुजरिमों के तारीखी हालात पढ़ना, इनमें गौर करना, ये भी इबादत है ताकि अपने दिल में गुनाहों से नफरत पैदा हो। इसी तरह अल्लाह पाक की प्यारी कौमों के हालात में गौर करना, ये अल्लाह पाक को पसंद है और इससे इताअत का जज्बा भी पैदा होता है। अल्लाह पाक हमें कुरान समझने, उस पर अमल करने की तौफीक अता फरमाए। जिंदगी रही तो इंशाल्लाह आयत नंबर 85 से अगले दर्स का आगाज करेंगे। अपना ख्याल रखिएगा। सल्लु अलैल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।